आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
आज हामी बाइबल अध्ययन कलसी एक अध्याय 24 देखि 29 पदबाट देख्न गइरहेका छौं। यहाँ हामी देख्नेछौ पवित्र जनहरूका लागि ख्रिष्टको आत्मागत काम। कलसी एक अध्याय 24 पदमा भनिएको छ, अब म तिमीहरूका निम्ति मेरा दुःखहरूमा आनन्द मनाउँछु, अनि उहाँको शरीरका निम्ति जो मण्डली हो ख्रिष्टका कष्टहरूमा जो कमी छ त्यसलाई म मेरो शरीरमा पूरा गर्दछु। पावल यहाँ भनिरहेका छन् उसको निम्ति ख्रिष्टका कष्टहरूमा जे कमी छ त्यसलाई उसको शरीरमा पूरा गर्न आवश्यक थियो। के यो अचम्म पार्ने कथन होइन र? कसैले यो भन्ला कि यसले त्यो कुराको खण्डन गर्दैन जुन तपाईँ अहिलेसम्म सिकाइरहनु भएको छ। तपाईँ भन्नुहुन्छ ख्रिष्टले हाम्रो निम्ति कष्ट भोग्नुभयो, दुःख भोग्नुभयो र दण्ड जरिवानाको चुक्ता गर्नुभयो र हामी उद्धारको निम्ति केही काम गर्न सक्दैनौ र गर्नु पर्दैन। अमित्र, यो बिल्कुल सत्य हो अनि यो पदले त्यस कुराको कति पनि खण्डन गर्दैन, काट्दैन। पावल ख्रिष्टको शरीरको निम्ति कष्ट भोगिरहेका थिए, दुःख भोगिरहेका थिए। यहाँ खास उपयोग वा लागू यो हो कि ख्रिष्टको कष्टहरूमा केही कुराको कमी थियो, यो त्यस्तै भनिएको देखिन्छ। दोस्रो लागू यो हुनेछ कि पावलको लागि यो अति आवश्यक छ र म सोच्दछु कि सम्पूर्ण विश्वासीहरूको लागि पनि त्यो कुराको भरपूर गर्न आवश्यक छ जुन कमी भइरहेको छ। अर्को शब्दमा, जब पावल तिनीहरूका निम्ति कष्ट भोग्छन् यसले ख्रिष्टको कष्टको पूरा गर्दछ। यी सबै कुराहरू अचम्म खालको कुरा सुनिन्दछन् किनभने हामीले भर्खरै यस तथ्यमा हेरिसकेका छौं कि यस पत्रले ख्रिष्टको पूर्णताको सिकाउँछ। कलसी 2:9 पदमा भनिएको छ, किनकि उहाँमा नै ईश्वरत्वको सारा परिपूर्णताले शारीरिक रूपमा बास गर्दछ। हरेक कुरा उहाँमा केन्द्रित गरिएको छ। उहाँले सम्पूर्ण कुराहरूमा उत्कर्ष पाउनु पर्छ र उत्कर्ष पाउनु पर्ने, तैपनि यहाँ यस्तो देखिन्छ कि त्यहाँ गर्नलाई अझै केही कुरा बाँकी छ। पाउलले यो पत्र जेलबाट कैदबाट लेखिरहेका छन् र उनी भन्छन् उसले आफ्नो सारा कष्टहरूको पूरा गरिसकेका छन्। तपाईँले याद गर्नुभएकै होला कि प्रभु येशूले हननियालाई पाउललाई उद्धार गरेको कुरा र कसरी उहाँले उसलाई प्रयोग गर्न गइरहनु भएको थियो त्यसको कारण प्रकट गरिदिनुभयो। प्रेरित 9:15-16 पदमा भनिएको छ, तर प्रभुले तिनलाई हननियालाई भन्नुभयो, तिमी जाऊ किनकि ऊ अन्य जातिहरू र राजाहरू र इसरायलका सन्तानहरूको सामु मेरो नामको घोषणा गर्नलाई मेरा लागि चुनिएका भाँडा हुन्, किनभने उसले मेरा नाममा र मेरो नामको खातिर कति धेरै दुःख भोग्नुपर्छ, सो म तिमीलाई देखाउनेछु। अहिले पाउल जेलबाट लेख्छन् र भन्छन् कि उसले त्यसको पूरा गरेको छ, भरिसकेको छ। यो पदको हाम्रो छलफलमा म एउटा कुरा स्पष्ट पार्न चाहन्छु, पाउलको कष्टहरू उद्धारको थिएनन्, अरूहरूको लागि त के आफ्नो निम्ति पनि उद्धारको सम्बन्धमा उसको कष्टमा कुनै सद्गुण खुबी वा योग्यता थिएन। पाउल यहाँ शब्दहरूको उसको छनौटमा अति नै धेरै होसियारी छन्। जब पाउल ख्रिष्टको उद्धारको बारेमा बोल्दा उनी कष्टको बारेमा नबोलेर उहाँको क्रुसको, उहाँको मृत्युको र उहाँको रगतको बारेमा बोल्छन्। अमित्र, ख्रिष्टको कष्टहरूलाई हामी दुई भागमा विभाजन गर्न सक्छौ। तिनीहरू बीच अति नै धेरै भिन्नता छ। यस शास्त्रको यो अनुच्छेदमा स्पष्ट गर्न हामी त्यो गर्नेछौ। पहिलो हो, त्यहाँ ख्रिष्टका त्यस्ता कष्टहरू छन् जुन उहाँले सहनुभयो र जुनमा हामी बाँड्न सक्दैनौ। उहाँ मानिसको रूपमा कष्ट दुःख भोग्नुभयो, उहाँले मानव कष्टको भोग्नुभयो। जब उहाँ 2000 वर्ष पहिले आफ्नो मानव अवतारमा बेतलेममा जन्मनुभयो, उहाँले त्यस्तो कष्ट भोग्नुभयो जुन हरेक मानिसमा आम कुरा हो। अमित्र, जब उहाँ जन्मनुभयो उहाँ अन्य साना बच्चाहरू जस्तै रुनुभयो, उहाँले तपाईँ र मैले जस्तै पोषक लगाउनुभयो, उहाँ भोकाउनुभयो, उहाँ तिर्खाउनुभयो, उहाँले एक्लोपनको अनुभव गर्नुभयो, उहाँले कष्ट दुःख र पीड़ाको सहनुभयो, उहाँ नौमा सुत्नु सक्नुभयो किनभने उहाँ थकित हुनुभएको थियो। तिनीहरू मानव कष्टहरू हुन्, हामी सबैसँग ती कुराहरू छन्। पाउलले गलाती 6:5 पदमा लेखे, किनकि हरेकले आफ्नै बोझ बोक्नेछ। त्यहाँ के निश्चित बोझहरू छन् जुन हामी एक्लैले बोक्नु पर्छ र बोक्नै पर्छ? हामी एक्लै जन्मेका छौं, त्यही नै हाम्रा प्रभुमा पनि सत्य थियो। हामीले एक्लैले मात्र दर्दको महसुस गर्छौं। जीवनमा त्यहाँ निश्चित समस्याहरू छन् जुनको हामी हरेकले सामना गर्नुपर्छ अनि हामी तिनीहरूको एक्लाई नै भोग्छौ, सामना गर्छौ। हामी बिमारी हुन्छौं र कसैले हाम्रो स्थान लिन सक्दैन। केही समय पहिलेको कुरो हो, म र मेरो पत्नी अनि सानी छोरी लामो रेल यात्रामा थियौं। अति नै गर्मीको समय थियो र मेरो सानी छोरी 81 बिरामी भइन्। तिनको ज्वरोको ताप 104 पुगेको रहेछ। अनि हामीले बीचमै आफ्नो यात्राको स्थगित गरेर अर्को दोस्रो स्टेशनमा उत्रेर त्यहाँ अस्पतालमा भर्ना गरायौं। जब तिनी असहाय भएर अति नै तीव्र र उच्च ज्वरोले ग्रसित भएर अस्पतालको बेडमा पसिरहेको बेला म त्यस समयमा तिनको निम्ति कुनै पनि गर्न र कुनै कुरा दिन तयार थिए यदि मैले तिनको स्थान लिन सक्ने भए, तर मैले त्यो गर्न सकिन। हामीले त्यस्ता कुराहरूका बाँड्न सक्दैनौ मित्र। त्यहाँ त्यस्तो समय आउँछ र आउनेछ जब तपाईँ र म मृत्युको छायाको बेसीमा भएर जानुपर्नेछ। मानवीय तरिकामा बोल्दा हामी हरेक एक्लै नै मर्नेछौ, एक्लै नै मर्नेछौ। त्यही नै कारण ख्रिस्टियन हुने काम र हामीसँग मृत्युमा भएर कुनै पनि जाँदैन। त्यस बेला येशु हामीसँग हुनुहुन्छ भन्ने कुरा थाहा पाउनु अति नै धेरै अद्भुत र सान्त्वनाको कुरा हो। येशु ख्रिस्टले मानव कष्टको सहनुभयो, भोग्नुभयो, त्यो नै कष्टको बाँड्न सकिँदैन। अनि उहाँले बाँड्न नसक्ने अर्को उहाँको कष्ट थियो परमेश्वरको पुत्रको रूपमा उहाँको कष्ट। उहाँ परमेश्वर हुनुहुन्छ, तैपनि उहाँले आफै स्वयंलाई मानवसँग पहिचान एक समानता गर्नुभयो। कुनै पनि मरणशील मानिसले कहिले पनि त्यो कुरा सहेका छैनन् जस्तो कि उहाँले सहनुभयो र उहाँ त्यस्तो कष्टहरूमा भएर जानुभयो। उहाँले अन्य मानिसहरूले जस्तै कष्ट भोग्नुभयो, तर उहाँले परमेश्वरको पुत्रको रूपमा दुःख कष्ट भोग्नुभयो। हामी यो कष्टको भजन 69 देख्छौ। भजन 69:11-12 पदले हामीलाई भन्छ, वो नासरतको सानो शहरमा मतवालाहरूको गीत हुनुभयो र उहाँले भन्नुभयो कि उहाँको कपडा भाँग्राको बनाइयो। ओ, उहाँले कस्तो कष्ट भोग्नुभयो, किनभने उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो। उहाँले गिरफ्तार गरियो। उहाँलाई प्रधान पुजारीको सिपाहीले उहाँको मजाक गरे। तिनीहरूले उहाँको कपडा फुकालेर काँडाको मुकुट लगाइदिए। तिनीहरूले उहाँको अति नै अपमान गरे, अनादर गरे, बेइज्जत गरे। तिनीहरू सबैले तबसम्म उहाँलाई पिटिरहे जबसम्म उहाँको शरीर चोटै चोटले भरिएन र चिन्नै नसकिने रूपको हुनु भएन र आधा साससम्म पुगेको थिएन, तबसम्म तिनीहरूले पिट्न छोडेका थिएनन् र अन्तिममा तिनीहरूले क्रुसमा असह्य रूपमा टाँगे। उहाँले त्यस तरिकामा दुःख कष्ट सहनुभयो जस्तो कि कसैले पनि र कहिले पनि कति पनि भोगेका छैनन्, किनभने उहाँले परमेश्वरको पुत्रको रूपमा ती यातना दुःख कष्ट भोग्नुभयो। त्यसपछि उहाँले संसारको पापको लागि बलिदानको रूपमा दुःख कष्ट भोग्नुभयो। वा परमेश्वरको थुमा हुनुहुन्छ जसले संसारका पापहरू उठाइ लैजानुहुनेछ र हामी कोही पनि त्यस किसिमको कष्टहरूमा कति पनि प्रवेश गर्न सक्दैनौ मित्र। हामी उहाँको मृत्युलाई हाम्रो लागि अप्नाउन सक्छौ। हामी यो कुराको थाहा पाउन सक्छौ कि उहाँले हाम्रो स्थान लिनुभयो, तर हामी त्यसमा प्रवेश गर्न सक्दैनौ। उहाँ एक्लै मात्र क्रुसमा जानुभयो। उहाँ परमेश्वरबाट र मानिसद्वारा त्यागिएको जन हुनुहुन्थ्यो। उहाँको रगत सहीको रगत होइन, तर उहाँको रगत बलिदानको रगत थियो तपाईँ र मेरो पापको निम्ति। उहाँका पहिला 3:09-12 मानिसले आफूले गर्न सक्ने सबभन्दा खराब दुष्ट काम गरे अनि अन्तिम दोस्रो 3 दिउँसो 3 त्यो अन्धकारको समय थियो र त्यस समयमा परमेश्वरले आफ्नो उत्तम काम गरिरहनु भएको थियो। त्यसपछि त्यो क्रुस वेदी बन्यो जुनमा परमेश्वरको थुमा संसारको पाप उठाइ लैजानको निम्ति बलि चढाइयो। पहिलो पत्रुस 3:18 भनिएको छ, किनकि हामीलाई परमेश्वर कहाँ पुर्याउनलाई ख्रिस्टले पनि धर्मीले अधर्मीको निम्ति पापहरूको निम्ति एकपल्ट दुःख भोग्नुभयो र शरीरमा मारिनुभयो तर आत्माद्वारा जीवित पारिनुभयो। त्यो नै कष्ट वा यातना तपाईँ र म बोक्न यानी सहन सक्दैनौ। उहाँले त्यो अरू कुनैसँग बाँड्न सक्नुहुन्न थियो। अनि दोस्रो हो, त्यहाँ त्यस्ता कष्टहरू थिए जुन ख्रिस्टले सहनुभयो र जुनको हामी बाँड्न सक्छौ। यी नै कष्टहरूका पावले पद 24 उल्लेख गर्छन्। त्यहाँ धार्मिकताको निम्ति कष्ट छ। आफ्नै गाउँको नासरतको सभाघरमा येशूले भन्नुभयो 8:40 तर अब तिमीहरू त मलाई मान्न खोज्दछौ, अर्थात् एउटा मानिसलाई जसले तिमीहरूलाई सत्य कुरा बताएका छन्। उहाँले धार्मिकताको निमित्त कष्ट भोग्नुभयो। र हामीलाई निश्चित तवरमा भनिएको छ, हामीले पनि उही कुराको लागि उही कुरा सहनु पर्नेछ। पहिलो पत्रुस 3:14 भनिएको छ, त धार्मिकताको निम्ति तिमीहरूले दुःख भोग्नु परे भने पनि तिमीहरू धन्य हौ। पाउलले जवान तिमोथीलाई लेखे 2 तिमोथी 3:12 ख्रिस्ट येशूमा भक्तिपूर्वक जिउन चाहनेहरू सबै सतावटमा पर्नेछन्। म तपाईँलाई भनौ, यदि तपाईँ परमेश्वरको निम्ति जिउन गइरहनु भएको छ भने, यदि तपाईँ सही कुराको निम्ति खड़ा हुन गइरहनु भएको छ भने, तपाईँले यो कुराको थाहा पाउनुहुनेछ कि तपाईँ कुनै न कुनै समस्या र कठिनाई मुनि हुनुभएको छ। यही नै धेरै परमेश्वरका जनहरूको अनुभव भएको छ। त्यसपछि 25 हामी देख्छौ, तिनीहरूका निम्ति मलाई दिएको परमेश्वरको प्रबन्ध अनुसार म मण्डलीको सेवक बनाइए। कलसीको मण्डलीमा उठेका भूल र झुटा शिक्षा रोक्न र पूरा सुसमाचार प्रचार गर्नलाई परमेश्वरले दिनुभएको उनको आफ्नो नियुक्तिको विषयमा यहाँ कलसीहरूलाई पाउल सम्झाउँछन् अनि 26 भन्छन्, परमेश्वरको वचनलाई अर्थात त्यस रहस्यलाई पूरा गर्नलाई जुन चाहिँ युगायुगदेखि अनि पुस्ता पुस्तादेखि लुकाइराखिएको थियो तर अहिले उहाँका पवित्र जनहरू कहाँ प्रकट गरिएको छ। मित्र, रहस्य त्यो कुनै एक कुरो हो जुन पुरानो नियममा प्रकट भएको थिएन तर अहिले प्रकट भएको छ। हामीले एफिसीमा सिक्छौं कि रहस्य त्यो तथ्य थिएन कि अन्य जाति उद्धार पाउने थिए, त्यो कुरा पुरानो नियममा पनि जानिएको कुरा थियो। रहस्य नयाँ कुरा त्यो कुरा थियो परमेश्वरले अहिले अन्य जातिहरूलाई जस्तै इसरायललाई यहुदीहरूलाई उही आधारमा राख्नुहुन्छ, उही आधारमा हेर्नुहुन्छ। सबै मानिस गुमेका निन्दित पापी मानिसहरू हुन्, सबै मानिसहरूले पाप गरेका छन्, सबै मानिस परमेश्वरको महिमा रहित हुन आएका छन्। अहिले परमेश्वर दुवै इसरायली यानी यहुदी र अन्य जाति र सम्पूर्ण जातिहरूका मानिसहरूसँग बोलिरहनु भएको छ र उहाँले तिनीहरूलाई नयाँ शरीरमा राखिरहनु भएको छ जसलाई कलिसिया वा मण्डली भनिन्दछ। त्यो कुरा कहिले पनि पुरानो नियममा प्रकट भएको थिएन तर त्यो अहिले प्रकट भएको छ। 26 अन्तिम खण्डमा भनिएको छ, तर अहिले उहाँका पवित्र जनहरू कहाँ प्रकट गरिएका छन्। पाउल एकमात्र त्यो व्यक्ति थिएनन् जसले यो रहस्यको बुझेका थिए। त्यो कुरा त्यस बेलाका अन्य उहाँका पवित्र जनहरूलाई पनि अवगत थियो, यानि त्यो रहस्य अन्य जनहरूलाई पनि खुलाइएको थियो। अनि 27 भनिएको छ, उनीहरू कहाँ परमेश्वरले र अन्य जातिहरूको बीचमा यो रहस्यको महिमाको धन के हो सो प्रकट गर्न चाहनुभयो। महिमाको आशा ख्रिस्ट तिमीहरूभित्र नै रहस्य हो। महिमाको आशा ख्रिस्ट तिमीहरूभित्र। आमित्र, हामी ख्रिस्टमा छौं। जुन क्षणमा तपाईँ ख्रिस्ट विश्वास गर्नुहुन्छ, पवित्र आत्माले तपाईँलाई ख्रिस्टको बदनमा, ख्रिस्टको शरीरमा बप्तिस्मा दिनुहुनेछ र विश्वासीको बदन जुन मण्डली हो, कलिसिया हो, त्यसमा राख्नुहुन्छ। तपाईँ र म नयाँ कुरामा यानी मण्डलीमा ल्याइएका छौं र मण्डलीसँग पछि आउने अगाडिको महिमित आशा छ। 28 भनिएको छ, हरेक मानिसलाई ख्रिस्ट येशूमा सिद्ध भएको अवस्थामा उपस्थित गराउनका निम्ति हरेक मानिसलाई चेतावनी दिँदै र हरेक मानिसलाई सम्पूर्ण बुद्धि सहित शिक्षा दिँदै हामी उहाँलाई प्रचार गर्दछौ। सुसमाचार भनेको हामीले के प्रचार गर्दछौ त्यो होइन, तर कसलाई प्रचार गर्दछौ त्यो नै सुसमाचार हो। कुनै मानिसले कहिले पनि सुसमाचार प्रचार गरेको छैन जसले ख्रिस्टको प्रचार गरेको हुँदैन। येशु ख्रिस्ट नै सुसमाचार हो। उहाँ अनन्त जीवन हुनुहुन्छ। युहन्नाले लेखे कि उसले हामीलाई अनन्त जीवन देखाउन गइरहेका छन् जुन उसले अनन्त जीवन देखेका थिए। युहन्नाले कसलाई देखे? उसले ख्रिस्टलाई देखे। अनि मेरो मित्र, तपाईँसँग आज या त ख्रिस्ट हुनुहुन्छ या तपाईँसँग ख्रिस्ट हुनुहुन्न। सुसमाचार ख्रिस्ट हुनुहुन्छ। पद 28 बीच खण्डमा भनिएको छ, हरेक मानिसलाई चेतावनी दिँदै र हरेक मानिसलाई सम्पूर्ण बुद्धिसित शिक्षा दिँदै। म विश्वास गर्दछु कि आजका सेवकहरूको लागि यहाँ दुई आज्ञाहरू छन्। यी नै दुई कुराहरू हुन् हामीले गरिरहनु पर्दछ। हामीले पापीहरूलाई ख्रिस्टमा जित्न र तिनीहरूलाई पछि आउने क्रोधबाट बचाउन सुसमाचार प्रचार गर्नुपर्दछ र हामीले हरेक मानिसलाई सम्पूर्ण बुद्धिसित शिक्षा दिनुपर्दछ। अर्को शब्दमा हामीले मानिसहरूलाई बनाउन कोसिस गर्नुपर्छ ताकि तिनीहरू अनुग्रहमा बढ्न सकुन् र ख्रीष्टको बधनमा विश्वासयोग्य सदस्य बनुन्। तिनीहरूलाई स्थानीय मण्डलीमा ख्रीष्टको सेवा गर्न उत्साह दिनु पर्दछ। म विश्वास गर्दछु मेरो बाइबलको शिक्षा दिने कामले स्थानीय मण्डलीहरूलाई सहायता गर्दछ अनि त्यही नै कारण मसँग धेरै पास्टरहरू अगुवाहरूबाट सहायता पाउँदछु। यदि मैले त्यो नगरिरहेको भए तब मैले यो भन्नुपर्ने थियो म मेरो सेविकाको पूरा गरिरहेको छुइन। पद 28 को पहिलो खण्डमा भनिएको छ, हरेक मानिसलाई ख्रिष्ट येशूमा सिद्ध भएको अवस्थामा उपस्थित गराउन। सिद्धको अर्थ हो परिपक्वता। त्यही नै परमेश्वरको वचनले यानि परमेश्वरको वचनको शिक्षाको लक्ष्य हो। अनि 29 पदमा हामी देख्छौ, यसैका निम्ति म पनि उहाँको प्रभावकारी कार्य अनुसार जसले ममा सामर्थ्य सहित काम गर्दछ प्रयास गर्दै परिश्रम गर्दछु। पावल कठोर परिश्रम गर्दछन्, आफ्नो शक्तिद्वारा होइन तर ख्रिष्टको शक्ति अनुसार पावलले ख्रिष्टको सेवाको काम गरिरहेका छन्। यो हाम्रो निम्ति पनि सिक्नुपर्ने कुरा हो कि हामी आफ्नो शक्तिले केही नगरौं, नत्र भने हाम्रो काम व्यर्थ हुनेछ। ख्रिष्टको शक्ति नपाइकन हामी केही गर्न सक्दैनौ, तर हामीले उहाँको शक्ति पायौं भने हामीले परमेश्वरको लागि जुनसुकै काम पनि गर्न सक्छौ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारिणीहरू पनि उपलब्ध छन्। अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ। 98 470 35 679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 470 35 679, 98 470 35 679। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।